الحمدللہ رب العالمین والصلاة والسلام علی خاتم النبیین اما بعد اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ الصلاة والسلام علیک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین، الحمدللہ پروگرام احکام تجارت کے ساتھ حاضر ہیں۔ ہمارے ساتھ موجود ہیں مفتی علی اصغر عطاری مدنی مدرس اللہ العالی، جو کہ اس پروگرام میں آپ کے سوالات کے جوابات دیتے ہیں، اور ہمارے پروگرام کا ایک پرٹیکولر موضوع یا ٹاپک آپ کہہ سکتے ہیں کہ بالخصوص مالی معاملات، معاشی پرابلمز جو ہیں، جس پہ آپ چاہتے ہیں کہ شریعت کی طرف سے کیا احکام ہیں، کیا حلال ہے، کیا حرام ہے، کیا جائز ہے، کیا ناجائز ہے، کیا کرنا چاہیے، کیا نہیں کرنا چاہیے، اس کے جوابات مفتی صاحب ارشاد فرمائیں گے۔ نبی رحمت شفیع امت صلی اللہ علیہ وسلم کا فرمان ذیشان ہے، من صلی علیہ فی یوم الف مرت لم یمت حتی یرا مقعدہ بالجنہ، کہ جو مجھ پر روزانہ 1000 مرتبہ درود پاک پڑھے گا وہ مرے گا نہیں جب تک کہ جنت میں اپنا ٹھکانہ، اپنا مقام نہ دیکھ لے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم۔ آپ کے سوال کے ساتھ مفتی صاحب کی بارگاہ میں حاضر ہوتے ہیں، اور پہلا سوال شامل سلسلہ کرتے ہیں، دیکھتے ہیں کون ہیں، کہاں سے ہیں، کیا سوال کیا۔ جی،
میرا نام عمران جبید فیصلہ باد۔ جی بھائی، میرا سوال ہے کہ میں نے کچھ پیسے میں جمع کروائے ہوئے بازار میں، وہ اس کے کبھی 8000 کبھی 10000 ملتے ہیں 4 لاکھ کے اوپر، وہ بھی ٹھیک ہے یا نہیں ٹھیک، اس کا ذرا سوال پوچھا۔
اللہ، الحمدللہ رب العالمین، صلاۃ والسلام علی سید الانبیاء والمرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ایسا لگ رہا تھا کہ کوئی کسی اکاؤنٹ میں جمع کروائے ہوئے ہیں،
کہہ رہے ہیں بازار میں جمع کیے ہو،
جمع کروائے ہوئے ہیں۔ دیکھیں، کاروبار میں جمع نہیں کروانے ہوتے، کاروبار میں تو پارٹنرشپ ہوتی ہے۔ آپ نے 8 لاکھ روپے دیے ہیں کسی کو، اس کے کتنے پیسے ہیں، اب آپ دونوں کا مجموعی سرمایہ کتنا ہے، اس مجموعی سرمایہ میں کیپٹل میں آپ کا شیئر کتنا، اس کا شیئر کتنا، آپ دونوں نے باہمی رضامندی سے نفع کتنا مقرر کیا، اور کیا آپ کو یہ پتہ ہے کہ نقصان جو ہوگا کیپٹل کی مقدار کے مطابق ہوگا۔ تو کاروبار جب ہوتا ہے، ایک ایگریمنٹ جب ہوتا ہے، تو اس کی پوری ایک تفصیل ہوتی ہے، تفصیل کے مطابق ایگریمنٹ کرنا ہوتا ہے۔ تو یوں لمسم کسی کو پیسے دے دیں گے، وہ لمسم نفع دے دے گا، یہ طریقہ درست نہیں ہے۔ ایک شرعی معاہدہ بنوائیں۔ فیصل آباد میں جو ہے وہ زین مسجد کے پاس دارالفتہ اہل سنت موجود ہے، فیضان مدینہ سے زیادہ دور نہیں ہے، وہاں جا کے آپ پورا ایک ایگریمنٹ بنوائیں کہ جی ہم ایک پارٹنرشپ کا معاہدہ کرنا چاہتے ہیں، کس طریقے سے کریں، اللہ نے چاہا تو ان تمام تقاضوں کے مطابق آپ کی رہنمائی کی جائے گی جو آپ کے کاروبار سے متعلق ہے۔
ٹھیک۔ مجھ سے بھی ایک سوال ذہن میں آیا تھا کہ بعض اوقات ہم سفر کرتے ہیں، گاڑیوں وغیرہ پہ ہوتے ہیں، سگنلز پہ رکتے ہیں، تو ہو سکتا ہے دیگر ممالک میں ہو یا نہ ہو، لیکن میں اپنے ملک کی بات کر رہا ہوں، تو ہماری یہاں 3 طرح کے طبقات مل جاتے ہیں۔ ایک تو وہ بھکاری ہوتے ہیں، پیشہ ور گداگر ہوتے ہیں، کہ جو بھیک مانگ رہے ہوتے ہیں، آپ سے مدد طلب کر رہے ہوتے ہیں، ان سے قطع نظر 2 اور افراد ہوتے ہیں۔ ایک تو گاڑی وغیرہ صاف کرنے والے، اسکرین وغیرہ صاف کرنے والے آ جاتے ہیں اور وہ خود ہی سے شروع کر دیتے ہیں۔ دوسرے وہ افراد ہوتے ہیں جو کوئی چیز سگنل پر یا کہیں اور بیچ رہے ہوتے ہیں، اور وہ بعض اوقات کسی نہ کسی طریقے سے زبردستی کر کے آپ کو تھما دیتے ہیں، گویا کہ آپ کے پیچھے ہی پڑ جاتے ہیں کہ جب تک آپ خریدیں گے نہیں، پیمنٹ نہیں کریں گے، وہ جان نہیں چھوڑیں گے۔ یہاں پہ 2 باتیں ہیں کہ ایک تو اگر کوئی ایسا کام ہے، جیسے کہ اگرچہ چھوٹا کام ہے لیکن ایک شرعی مسئلہ تو بہرحال یہاں موجود ہے، کہ اس نے آپ کی اسکرین وغیرہ یا گاڑی وغیرہ صاف کر دیا، اب وہ آپ سے پیسے کی ڈیمانڈ کرتا ہے، اور اسی امید پہ وہ کر رہا ہے، آپ منع کر رہے ہیں یا نہیں کر رہے، دونوں صورتوں میں کر رہا ہے، تو اسے پیسے دینے، رقم دینی ہے اس نے جو کام کیا ہے، اب وہ دینا ضروری ہوگا یا نہیں ہوگا۔ اور دوسرا یہ کہ کوئی چیز بیچنا چاہ رہا ہے، پیچھے ہی پڑ گیا ہے، اب اس سے لیے بغیر چارہ ہی نہیں ہے، اور ایسی صورتحال آ جاتی ہے مجھ سے، تو اب اس کا کیا حکم ہوگا؟
ویسے سگنل جو ہے ایک ایسا موضوع ہے جی، اس پہ کتاب لکھی جا سکتی ہے،
ہو سکتا ہے ہو بھی مجھ سے،
کوئی نظر سے تو نہیں گزری؟ لاہور میں کیا ہو رہا ہے اس وقت؟
جی،
لاہور جانا ہوتا ہے تو بڑی خوشی ہوتی ہے، صفائی ستھرائی، ترقی، और ऐसा लगता है कि कराची का जो लकब था रोशनियों का शहर, वो लाहौर ने ले लिया है।
अच्छा,
तो अब वहाँ क्या हो रहा है, तो सिग्नल बंद हो जाता है ना
जी,
लाल बत्ती जल गई
जी,
और जनाब किसी ने परवाह नहीं की और निकल गया जनाब, कौन पूछने वाला है
जी।
वहाँ कैमरे लग गए,
सिग्नल्स पे
कैमरे लग गए हैं, और जो निकलता है उसकी फोटो खींच जाती है,
ठीक है,
गाड़ी का नंबर नोट हो जाता है, उसके घर पर चालान पहुंच जाता है। ठीक है, अच्छा ठीक है, इस सजा से इख्तलाफ किया जा सकता है और करते भी हम, कि माली जुर्माना नहीं होना चाहिए,
सही,
लेकिन एक जो कानून का हरकत में ना आना जड़ होता है
जी, वो इंडिकेट तो हो गया कि गलत काम हुआ है।
नहीं, मैं ये कह रहा हूँ कि जब बुराई के खिलाफ जिसका काम हरकत में आना वो बेहिस रहे
जी,
तो बुराई फैलती चली जाती है।
ठीक
ठीक है ना, पुलिस वालों ने क्या काम किया है कि जिसका फिगर 100 से बढ़ा, 150 से बढ़ा, 200 से बढ़ा, अब उनकी गाड़ियों को पकड़ना शुरू किया कि भाई आपने तो 200 मरतबा जो है ना वो सिग्नल तोड़ा है, और आप पर तो इतना बड़ा जुर्माना आ चुका है।
ठीक है,
अब कान खड़े हो रहे हैं लोगों के, सिग्नल नहीं तोड़ना जनाब,
अब वो कोई है या नहीं है, रुकना है,
रुकना है।
जो हम मिसालें देते हैं बास कंट्रीज की कि जनाब वहां पे रात के 3 बजे भी आप सफर करो, कोई गाड़ी
बिल्कुल,
ना हो,
बिल्कुल
तो वो कंडीशन हमारी आ रही है,
वो एक शहर में तो आ चुकी है,
ठीक,
हो सकता है इस्लामाबाद में भी हो, उसका मुझे आइडिया नहीं है।
ठीक,
इस्लामाबाद में फ्रेश तो पड़ते हैं कैमरों,
ठीक है,
लेकिन चलान उस पर हो रहे हैं कि नहीं हो रहे, एक अलग बात है।
ठीक है,
तो ठीक है, ये तरीका नहीं होना चाहिए, कुछ और तरीके अख्तियार किया जाए हमारे जुर्माने के अलावा, लेकिन कानून का हरकत में आना एक बड़ी अहम चीज़ होती है। तो ये जो सारी मिसालें आप देखे पूछ रहे हैं ना, गदागर और ये और ये और ये
जी,
ये माफियाज, तो ये नहीं होना चाहिए।
सही,
किसी को ज़रूरत है तो ज़रूरत के मौके होते हैं, यानी लंगर खाने भी चल रहे हैं, रफाई इदारे भी मौजूद हैं
जी,
वो एक भिखारी की खबरें आजकल गर्दिश में है कि FBR ने, टैक्स के महकमे ने
जी,
उसको नोटिस दिया है
जी,
कि भाई 1 करोड़ की आपने बीमा पॉलिसी ली है फकीर साहब, आप तो मांगते हो लोगों से
जी,
जरा हिसाब तो दो।
ठीक है,
पता ही चला है कि 17 लाख रुपए उसके अकाउंट में है
जी,
और 1 करोड़ रुपए की उसकी उसने बीमा पॉलिसी ली है
जी,
और उसके बच्चे इंतहाई महंगे जो स्कूल हैं अंग्रेजी तालीम के उसमें पढ़ते हैं
जी,
और वो भिखारी साहब हैं। तो ये जो तबका है इस्तेहसाल करता है उन लोगों का जो वाकईतन मोहताज है। अच्छा, फिर जो आपने असल सवाल किया कि जनाब आ जाते हैं और फिर वो तरले करेंगे, मिनते करेंगे, तो कुछ लोगों की तो ट्रेनिंग होती है कि पैसा निकलवाना है तो ये सब कुछ करना पड़ेगा
जी।
अब वो बंदा बाज़ औक़ात वाकईतन आजमाइश होती है कि भाई चूंकि कुरान पाक का भी हुक्म है कि साइल को झिड़का ना जाए
जी,
और अहदीस मुबारका ने भी इस बात की तालीम दी है कि साइल जो भी आए उसके साथ ठीक है आपको नहीं देना, लेकिन मीठे तरीके से पेश आना है, झिड़कना नहीं है, बहुत आजमाइश होती है। तो अगर तो पेशावर लोग हैं इनको देना तो जायज़ नहीं है, चाहे जो मर्जी करें उनका ये फेल जायज़ नहीं होगा। और वो जो आपने वाइपर वाली मिसाल पूछी है
जी,
देखिए खिदमात और सर्विसेज जो होती हैं
जी,
उनका एग्रीमेंट होता है,
ठीक है,
कि भाई आप मेरे लिए सर्विसेज अंजाम देंगे।
ठीक है,
अब कोई आ जाए आपके घर के बाहर, आप सो रहे हो, रात के 2 बजे झाड़ू दे के चला जाए और सुबह आ जाए दरवाजे पर, मैंने तो आपके दरवाजे के बाहर झाड़ू दी थी, पैसे निकाले
जी,
तो भाई किसने कहा था झाड़ू देने का, किस चीज़ के पैसे, तो मुआवजा तो नहीं बनता।
सही,
लेकिन अजीब रविश है, बगैर पूछे आ जाएंगे और करना शुरू कर देंगे
जी,
तो ये नहीं करना चाहिए।
ठीक है, अगली कॉल की तरफ भी बढ़ेंगे, और यहाँ पे मुफ्ती साहब ने काफ़ी तफसील से गुफ्तगू की है, अल्लाह हमें भी सब्र की तौफीक अता फरमाए, जैसे मुफ्ती साहब ने अपने जवाब में इस बात को भी शामिल किया है कि बहरहाल झिड़के नहीं या बद अखलाकी का मुजाहरा ना करें, कोई ऐसी रविश ना अपनाएं कि सामने वाला अगर गलती कर रहा है तो गलती का जवाब हम भी गलती से दें, ये अंदाज नहीं होना चाहिए। और ये भी मैं तस्लीम करता हूँ कि बाज़ औक़ात वाकई में सब्र आजमा कंडीशन होती है कि आप अखलाक से मुस्कुरा के और तरीके से जान छुड़ाना चाह रहे होते हैं या उसे फारिग करना चाह रहे होते हैं, लेकिन वो पीछा नहीं छोड़ता, तो आपने अखलाकियात का दामन नहीं छोड़ना, आपने प्यारे आका अलैहिस्सलाम।
तो ऐसा भी होता है कि अगर आपने उसको 20-30 रुपए दे दिए ना
जी,
तो आपको फकीर कह के जाता है, ऐसा भी होता है, उसकी तमन्ना ऐसी होती है कि उसको 1000 का नोट मिले, तो उसने मेहनत जो बहुत की होती है
जी, कैफियत कुछ अलग अलग किस्म की अलग अलग देखने को मिलती हैं। अल्लाह हमें सब्र की भी तौफीक अता फरमाए, अखलाक का दामन भी थामे रखने की तौफीक अता फरमाए। हमारे माशरे में इज्तमाही तौर पर जो भी ये बहरहाल कमजोरियाँ हैं, इसमें जिसका जितना किरदार है उसे अदा करने की तौफीक अता फरमाए।
बाज़ुकात आजमाइश बड़ी होती है, बहुत आजमाइश होती है। मैं एक वाक्य बताता हूँ
जी।
अल्लूर सोसाइटी में मैं इस जमाने में होता था
जी,
तो वहाँ एक साहब आए, सफेद रेश उनकी
जी,
इतना बड़ा इमामा बांधा हुआ, ठीक है, और कहा कि मैं सैयद ज़्यादा हूँ। माशाल्लाह, फिर तो आके उन्होंने यानी मक्खन लगाया,
ठीक है,
माशाल्लाह माशाल्लाह, क्या बात है जनाब, अल्लाह ताला ने आपको क्या इज्जत दी है, ठीक है। शांति कार्ड निकाल कर रखा, उसमें वाकई एड्रेस लिखा हुआ था कि भाई फला मस्जिद के करीब घर,
ठीक है।
अच्छा, किस शहर का था? उन्होंने सिम का, और कहा कि जी मेरा बेटा सऊदीया में रहता है और उसने तो मुझे उम्रे पे बुलाया था, और क्या बात है जनाब, मैं तो उम्रे पे जा रहा था। तारफ ये कराया कि मैं मस्जिद का खतीब हूँ,
ठीक है,
मस्जिद का खतीब हूँ, सैयद ज़्यादा हूँ, और मैं अंदरून सिंध के एक शहर का नाम लिया, वहाँ से आया रेल के ज़रिए, और यहाँ जो ट्रेवल वाला था मैंने सब चीज़ें उसको जब दी तो वो लेके गायब हो गया,
ठीक,
तो मेरे पास वापस जाने का किराया भी नहीं है, मेरी फैमिली भी बैठी हुई है, पूरी फैमिली ने हमने हमने जो है वो जाना था। अब यहाँ डाउट्स काफ़ी थे कि भाई ट्रेवल वाला जो है आपका जेब खर्च थोड़ी लेता है कभी,
सही है, डॉक्यूमेंट्स वगैरह होंगे,
ट्रेवल वाला जो है वो आपसे जो है ना वो डॉक्यूमेंट लेता है या जो पैकेज के पैसे हैं वो ले लेगा, बंदा जेब में इतने पैसे तो रखता ही है ना कि वहाँ जाके खाना पीना कर ले
जी।
डाउट्स थे यहाँ पर, लेकिन जो एक उनकी वजाहत, इमामा बांधा हुआ, मस्जिद का खतीब जाहिर करना, बार बार ये कहना कि जनाब एक सैयद ज़्यादा आपके पास आया है, एक इमोशनल कैफियत पैदा हो रही थी
जी।
मैं 5-7 मिनट खामोश बैठा रहा, क्या जवाब दूँ, सैयद ज़्यादा भी है जो बता रहे हैं वो, दूसरी तरफ जो है वो मस्जिद का खतीब बता रहे हैं अपने आप को, थोड़ी सी सूरतेहाल भी मशकूक है। मैं खामोश बैठा रहा, फिर मैंने किसी को बुलवाया और बुलवा के अपनी जेब से कुछ पैसे निकाल के कहा कि इनके साथ चले जाओ और इनकी फैमिली भी कैंट स्टेशन में बैठी हुई है, इन सबको उस शहर का टिकट करवा दो।
सही,
कितना इज्जतदाराना तरीका था
जी,
ना मैंने उनकी कोई तजलील की, ना उनको बुरा भला कहा, जिस जरूरत के लिए वो आए थे वो जरूरत पूरी करने के लिए,
ठीक है, हो रही थी वो,
एक बंदा भी साथ भेज रहा था मैं। अब जनाब वो तो जलाल में आ गए, नहीं बात एतबार की होती है, ठीक है ना, कोई एतबार ही नहीं है मेरे ऊपर तो फायदा क्या है, सैयद साहब की इज्जत ही नहीं करनी तो फायदा क्या, ये एक और इमोशनल जो है ना वो चीज
आई,
देने की कोशिश की उन्होंने। बहर में फिर भी खामोशी रहा और नहीं ली उन्होंने पैसे या फिर कबूल नहीं किया उन्होंने,
यानी वो पैसे ले खुद उनको दे दो, यूं
उनको दे दो, ठीक है ना। अच्छा, जाते हुए मुझसे पूछ के गए और करीब कोई मस्जिद है यहाँ पे, और खास तौर पर एक कौम का नाम लेके पूछा, वो इमाम होगा, यानी उन्होंने टारगेट अपना बनाया हुआ था कि मैं जाके कुछ कार्ड खेलूंगा
जी
और फिर जाके जो है ना वो पैसे निकलवाऊंगा। अगर वाकई जरूरतमंद होते तो इतने इज्जतदाराना तरीके से उनकी मदद करने की ऑफर की गई, कबूल नहीं की उन्होंने,
और बहरूप भी देखे, मतलब बहरूप ही कहेंगे अब तो जो बात सामने आ रही है उसके तहत,
जनाब ऐसे ऐसे बहरूप, ठीक है ना, अब देख लें कितनी इमोशनल चीजें जमा हो गई हैं
जी।
अच्छा, वहीं का ही वाकया है, एक और वाकया
जी।
एक साहब ने फोन किया ना, वो एक जनरल साहब के बेटे हैं, उनको मदरसे में लेके आना है, ठीक है, और वो विजिट करेंगे और वो एक मस्जिद बनाना चाहते हैं, तो मैंने कहा आ जाए, कोई इशू नहीं है। तो जब वो आया तो पहली बात मैंने उससे ये पूछी, आपको कहाँ मिले,
ठीक है,
तो उसके पीछे उन्होंने कहा यूं यूं फलां के वास्ते से और यूं करके, वो भी थोड़ा डाउट हो रहा था। वो दो लड़के थे आला दर्जे के फ्रॉडी, अखबार खोला तो इत्तेफाक से एक फोटो छपी हुई थी, होता ना बाज़ुकात इस तरह की मीटिंग होती है जब इस शोबे की, अरे ये वाले साहब रहे, फलां के वाले साहब रहे, ठीक है ना, फुल रोप डालने की कोशिश की। खैर, हमने चाय वाय पिला के उनको कहा कि हम मस्जिद अगर बनाने का मामला है तो मरकज से आपको रब्ता करवा देते हैं,
ठीक है,
उनकी हमने एक मीटिंग भी अरेंज कर दी,
ठीक है,
लेकिन उस मीटिंग में उनको ना हमने कुछ दिया ना उन्होंने हमें कुछ दिया, बाद में पता चला कि एक टैक्सी वाला पासपोर्ट ऑफिस इनको लेके निकला था और उसमें बैठ के उन्होंने ज़रा चिकनी चिकनी बातें की और उसको ये तासुर दिया कि हम तो बाहर रहते हैं,
ठीक है,
और कोई बंदा ऐसा हो जो बाहर जाना चाहे हम तो यूं भिजवा सकते हैं। वो टैक्सी वाला उनकी अकीदत में आ गया और 3-4 दिन तक बल्कि हफ्ते तक टैक्सी वाले को घुमाते रहे फ्री में और उसी के फिर पैसे वैसे लेके गायब हो गए।
अल्लाह,
एक से बढ़कर जो ना एक इस तरह के चिटर लोग होते हैं, पूरी ड्रामाबाजी करते हैं, फनकारी करते हैं, खास उनकी ट्रिक्स होते हैं, फिर टारगेटेड इनके बड़े सॉफ्ट टारगेटेड होते हैं, टारगेट होते हैं, ये जो तबका है इसको टारगेट करना है मुझे,
सही,
किसी की अकीदत से खेलना है या किसी को क्या लालच देनी है, अजीब लोग।
और इसका तो बड़ा तजुर्बा होगा उससे, जैसे देखते ना, एक बड़ी छोटी सी बात मैं कर रहा हूँ जिसका बहुत सारे लोगों को तजुर्बा हो, कि जहाँ उन्होंने देखा ना थोड़ा बाबू टाइप बंदा है तो फिर उसको वैसी दुआएं, और जहाँ देखा थोड़ा मजहबी तबके का फर्द है तो फिर जो है ना उसको मदीने की दुआएं, तो ये तो एक आम तासुर है।
अभी मैं इस्लामाबाद मेरा जाना हुआ तो एक बड़े साफी हैं, उनसे मेरी मुलाकात हुई, मैंने उनसे कहा कि आप पब्लिक अवेयरनेस के जो मौजूद हैं उनको डिस्कस क्यों नहीं करते
जी,
मतलब आपके पास एक बड़ा प्लेटफॉर्म है। मैंने उनको मिसालें दी कि देखें, मैं मतलब के हर 2 महीने के बाद एक नई कंपनी को देखता हूँ तो मार्केट में आती है, लोगों को मना भी करते हैं, नहीं मानते, और फिर क्या होता है कि पता चलता है 6 महीने साल में 2 साल में वो कंपनी अरबों रुपए लेके गायब हो गई,
ठीक,
हालांकि हुकूमती इदारे लेटर जारी करते हैं इससे दूर रहा जाए, इन्वेस्टमेंट ना की जाए, जैसे कोई कंपनी मशहूर होना शुरू होती है
जी
तो हुकूमती इदारे भी इस तरह की तशहीर करते हैं,
ठीक।
फिर इस मौजू पर बात होती रही, कहने लगे मेरे साथ तो खुद कितने लोगों ने जो है ना कोशिश की कि मैं इन कंपनी के प्रोडक्ट ले लूँ, पैसा बन जाऊँ, और पूरी वो भी एक एनवायरनमेंट क्रिएट करते हैं ना, सेमिनार करते हैं और ऐसा सब भाग दिखाते हैं, लालच में इतना उतार लेते हैं बंदे को। अच्छा, ऑफर क्या देंगे, महीने के 1 लाख पर 20,000 का नफा होगा
जी।
तो अभी सालकोट में एक प्रोग्राम था, वहां भी किसी ने इस तरह का सवाल पूछा, मैंने कहा पहली बात तो ये है कि जो बंदा ये कहता है कि महीने में 1 लाख पर 20,000 का नफा होगा, उसको पागलखाने में भर्ती कराए,
ठीक है, कारोबारी दुनिया का तो फर्द नहीं,
कारोबार दुनिया का फर्द वो है ही नहीं, कुछ बंदा करे ही नहीं, ठीक है ना
जी।
साल में कितने महीने हो गए, 12 महीने,
12 महीने हो गए,
और 1 लाख पे 2,40,000 का नफा हो जाए,
5 महीने में तो एसिड रिकवर होगी
जी, ठीक है। तो इतना लालच देते ना लोगों को। अच्छा, होता ये है कि डबल शाह ये जो है ना वो प्लान है
जी,
समझेंगे डबल शाह फार्मूला है ये,
ठीक है,
कि लोगों से पैसा लो, कुछ महीने तक देते रहो
जी,
और फिर सारा अच्छा फिर क्या होगा, 1 महीना दिया 20 लाख 20,000, दूसरा महीना दिया 30,000 दिया, अब जाके रिश्तेदारों को बताएगा, कोई सोना बेचेगा,
मुझे तो मिल रहा है पहली तारीख को आ जाते हैं,
तो प्लाट बेचेगा, सारे लोग आके जो ना यहाँ पैसा डालेंगे और जब बहुत सारा जमा हो जाएगा ये गायब हो जाएगा, फिर महंगा वकील करेंगे वो लोग
जी,
और फिर केस केस खेलते रहेंगे
जी,
अरबों रुपए लोगों के गायब।
बिल्कुल ऐसा ही है, आप दुरुस्त फरमा रहे हैं। और ये भी अर्ज कर दूं कि मुफ्ती साहब ने चंद मिसालें फरमाई हैं, तजरीबात या मुशाहदात बयान फरमाए हैं, ये आखिरी नहीं है, हर दौर में जैसे कि मुफ्ती साहब भी फरमा रहे हैं कि हर कुछ दिनों के बाद एक नया गेम प्लान लेकर और नया फार्मूला
तो
लेकर आ जाते हैं।
कोई बहुत बड़ी कंपनी होती है ना जिसकी इतला हम तक भी पहुंचती है,
जी जी जी,
लोग सवाल पूछते हैं, लेकिन जो छोटे छोटे तबके पर हो रही होती हैं, स्कीमें छोटे छोटे मौलिक स्तर पर, शहर की स्तर पर, तो पता भी नहीं चल रही होती।
बहरहाल जीने की तमन्ना है तो पहचान पैदा करें, अगले सवाल की तरफ बढ़ते हैं जी।
मैं प्रॉपर्टी का बिजनेस करता हूँ, मेरा प्रॉपर्टी का कारोबार है, उसका मुझे थोड़ी सी मेरी रहनुमाई चाहिए कि इसमें लेन देन जो करना होता है, टोकन करते हैं, टोकन के ऊपर क्या मेरा रिजल्ट हलाल है, और दूसरी बात कि मैं पेमेंट लगाए बिना, अपने पास से पेमेंट लगाए बिना इधर से चीज लेके इधर चीज बेच देता, क्या उसमें से जो मेरा प्रॉफिट निकलता है क्या वो मेरे लिए बाई से हलाल है?
देखिए, बहुत सारे लोग जो है ना वो तजारत करते हैं, मिसाल के तौर पर किसी करियाने की दुकान है, उसने उधार माल खरीदा और आगे बेच दिया
जी,
तो ये तो एक रूटीन का हिस्सा होता है, बड़े बड़े दुकानदार उधार माल खरीदते हैं 1-2 महीने के उधार पर, फिर आगे बेच देते हैं, तो उधार माल भी मिल्कियत में आ जाता है। तो एक सिंपल सा उसूल है। अब आपका काम है प्रॉपर्टी का, तो प्रॉपर्टी के काम में अगर आप टोकन पर काम करना चाहते हैं तो मेरे भाई आपके जेब में कम से कम उतनी अमाउंट होनी चाहिए कि अगर टोकन का टाइम मिलता है एक महीने का,
ठीक है,
ठीक है, एक महीने में अगर आप उस प्लाट को बेच नहीं पाए तो क्या करेंगे आप? आपकी जेब में तो इतने पैसे हो कि महीना पूरा हो गया और तो आप जिल्लत से बच सकें, तनाजे से बच सकें, वो जो आपका टोकन है वो जाया होने से बच जाए, वरना तो जो दुनिया में लोग करते हैं वो क्या करते हैं,
जब्त कर,
यही शर्त लगाते हैं कि जब्त हो जाएगा टोकन। तो यूं आपके पास पैसे हैं नहीं और आप टोकन टोकन खेलेंगे तो ये सीधा सीधा मामला सट्टेबाजी और जुए की तरफ जाएगा और आपका माल जाया होगा, फिर तनाजात होंगे, फिर झगड़े होंगे, सब चीजें होंगी। तो मायदे खेल नहीं होते, मायदा करें संजीदगी के साथ। और उस संजीदगी में जब आप मायदा करेंगे तो उसको पूरा करें, मायदा पूरा करने के लिए होता है, ख़त्म करने के लिए नहीं किया जाता। हाँ, ज़िंदगी में कोई ऐसा मोड़ आ जाता है, इंसान निकाह भी करता है, उसको बाद उसका तलाक भी देनी पड़ जाती है, वो एक अलग सूरत है, लेकिन इब्तिदान ही आपकी नीयत ये है कि मैं तो एक कच्चा मायदा कर रहा हूँ, मायदा तो पक्का होता है हमेशा, तो मायदा इस एतबार से करें कि आप वाकयातन ख़रीदार हैं, आपके पास पैसे मौजूद हैं, फिर टोकन देकर आप होल्ड कर लेते हैं उस जगह को और सौदा तो हो जाता है, सौदा होने में इंतकाली मिल्कियत भी हो जाती है। अगला मरला होता है कब्जे का, अगर प्लाट है तो उस पर कब्जा भी ज़रूरी नहीं है, लेकिन इतना ज़रूरी है कि वो मौजूद हो, खड़े होकर आप बता सकें कि ये प्लाट है, ये सेक्टर है, ये गली है, ये प्लाट है, ये मैं खड़ा हूँ यहाँ पर। ये ना हो कि कोई वाजे ना हो प्लाट, हाँ भाई 10 एकड़ में एक प्लाट है, कहाँ होगा, एक होगा, कोई होगा,
ठीक।
अब होता क्या है, उस 10 एकड़ में निकलेंगे 500 प्लाट,
ठीक,
और लोगों ने फाइलें बेची होती हैं 5,000, ये एक अलग प्लाट,
फेक फाइल बेच दी,
ठीक है ना। इस प्लाट के रोकने का तरीका यही है, आप फिजिकल उसकी पोजीशन वाजे करें, हाँ ये मौजूद है जनाब, ये इस सेक्टर में इस जगह पर मौजूद है, जब ऐसा होगा तो इस सूरत में आप प्लाट पर कब्जा करना भी जरूरी नहीं होगा। मकान वगैरह हैं तो हमारे उर्फ में फिर मकानात के बड़े मामलात होते हैं, बाज़ वक़्त किराएदार बैठा होता है, कुछ और चीज़ें भी होती हैं, तो उसमें फिर यह कि कब्जा लेकर आगे बेच सकते हैं, कोई शो नहीं।
ठीक, अगली कॉल दीजिए।
मरकज़ुल औलिया लाहौर से मज़हर इकबाल अत्तारी, माशा अल्लाह अज़्ज़ा वजल, मदनी चैनल का बहुत ही प्यारा और इल्मी सिलसिला अहकाम तिजारत, माशा अल्लाह ज़बरदस्त सिलसिला है। आजकल सोशल मीडिया पे कुछ एड्स चल रहे हैं कि इन्वेस्ट की जाए, जिस तरह पेट्रोल का काम है या प्रॉपर्टी का काम है या सोने का काम है, वो कहते हैं हम इसमें आपका पैसा इन्वेस्ट करके जो प्रॉफिट बनेगी कम या ज्यादा का इसमें ऑप्शन होता है, क्या इस तरह अगर कोई जायज काम करता है तो उसमें हम अपनी इन्वेस्ट करके इस पे प्रॉफिट हासिल कर सकते हैं या नहीं?
सोशल मीडिया के जो एड्स होते हैं, ऐसी कंपनियां अक्सर तो बाहर बैठी होती है, पाकिस्तान में होती ही नहीं है, ज़्यादा से ज़्यादा उनका यहाँ कोई नुमाइंदा बैठा होगा, ठीक है, और जब मुश्किल वक्त आएगा वो भी ऑफिस छोड़ के किराए के ऑफिस होते हैं, गायब हो जाएगा। तो फॉरेस्ट ट्रेडिंग के एड इस वक्त बहुत ज़्यादा चल रहे हैं
जी
जनाब, फॉरेस्ट ट्रेडिंग, अच्छा नाम शामिल करेंगे इस्लामिक फॉरेस्ट ट्रेडिंग, अरे भाई कहाँ से फतवा लिया है, कौन आपका शरिया एडवाइज़र है, शरिया पैनल में कौन है, कुछ भी नहीं है, ठीक है
जी।
फॉरेस्ट ट्रेडिंग जुनून, जुनून होता है अफराद को। एक साहब ने यूके में मुझसे मसला पूछा, ठीक है कुछ चीज़ रहेंगे, लेकिन मैंने देखा कि मैं तो इनको कभी भी नहीं समझा सकता, जुनून तारी उनके ऊपर, जब जुनून तारी है तो कोई चीज़ अंदर जाती ही नहीं है,
ठीक है, पहले से ही फैसला किया हुआ कि मुझे अपने मतलब की बात सुननी है,
ठीक है, तो मैंने उनको ब्लॉक कर दिया, मेरी बात सुननी है तो ठीक है, आप मुझे अपना कायल करने की कोशिश करेंगे तो ऐसा नहीं है,
ठीक।
तो होता यह है कि वो जो साहब पेट्रोल बेच रहे हैं, कहाँ है उनके ज़खायर पेट्रोल के, पता है आपको कोई है मालूम आते हैं
वो है कहाँ
जनाब, फलां जगह उनके ज़खायर हैं पेट्रोल के, اور پیٹرول وہ جمع کرتے ہیں اور اتنا ان کے پاس پیٹرول ہے, آج انہوں نے اتنا بیچ دیا تو اتنا اور خرید لیا. تو ہوتا یہ ہے کہ کچھ چھوٹی موٹی چیزیں ان کے پاس ہوتی ہیں, باقی سارے نمبر بکھرے ہوتے ہیں. آپ کو اسکرین میں نظر آ رہا ہوتا ہے اتنا بیچ دیا, اتنا خرید لیا.
جی,
یہ جو اسٹاک ایکسچینج ہوتا ہے اس کے پیچھے کمپنیاں فزیکل موجود ہوتی ہیں. پی آئی اے کے شیئر بک رہے ہیں تو پی آئی اے موجود ہے, پی ٹی سی ایل کے شیئر بک رہے ہیں تو پی ٹی سی ایل پورا موجود ہے, اس کی پراپرٹی ہے, اس کے اثاثہ جات ہیں, اس کے بینک بیلنس ہیں, اس کا اسٹرکچر ہے, اس کی ورتھ ہمیں پتہ ہے کیا ہے. خیر شیئر میں کئی غلطیاں بھی ہوتی ہیں, لیکن میں عرض کر رہا ہوں کہ یہ ایک جینون چیز بیچی جا رہی ہے یہاں پر. وہ جو فورس ٹریڈنگ پر بیچی جا رہی ہوتی ہے چیزیں وہ جینون ہوتی ہی نہیں ہے, نمبر گھوم رہے ہوتے ہیں. آپ کو پتہ چلے گا کہ جی اتنے خرید لیا آپ نے, اتنے بھیج دیا, کہاں قبضہ کیا ہے. پیسوں کا جب تبادلہ ہوتا ہے اس میں تو قبضہ بھی ضروری ہوتا ہے, قبضہ کیسے کیا کیسے نہیں کیا, اس کے پاس اتنی چیز ہے جس کو وہ بیچ رہا ہے نہیں ہے, سونا بیچ رہا ہے وہ. روزانہ 10,000 آدمیوں نے سونا خرید لیا ایک ایک تولہ,
جی
پتا چلا اس کے پاس تو پاؤ سونا نہیں ہے,
ایسا ہی ہے,
یا ہے تو چلو 10 کلو سونا ہے, بیچا اس نے 100 کلو ہے. تو اس طرف نہ جایا جائے, ایسے اشتہارات بنائے گئے ہیں, خطرناک قسم کے اشتہارات. علامہ ملفیظ بندہ جو ہے نا, بندہ سوچے کہ گئے کام سے.
آپ نے جو بات ارشاد فرمائی تھی ابھی پچھلے ایک سوال کے جواب میں, کہ وہ شروع میں تو دانہ ڈالنے کے لیے بہت سارے لوگوں کو دے بھی رہے ہوتے نا, تو وہ جو جن کو دانہ مل رہا ہوتا نا, بھلے وہ ان کا بھی نتیجہ اور آخر کیا ہوتا وہ ایک الگ بات ہے, لیکن وہ زیادہ اس میں جو ہے نا آگ لگانے کا کام کر رہے ہوتے ہیں, دوسروں کو مائل کر رہے ہوتے ہیں, اور بعض اوقات آس پاس والے بھی جو ہے نا اس کو دیکھ کے
کسی بھی چیز کو رسک فیکٹر تلاش کر کیا جاتا ہے.
ٹھیک ہے,
یہ جو میں کام کرنے لگا اس میں رسک کتنا ہے.
صحیح,
آپ یہ دیکھیں کہ ہمارے جو ریاستی ادارے ہوتے ہیں, ٹھیک ہے ہمارے یہاں بہت ساری چیزوں میں پیورلی اسلامی سسٹم نہیں ہے, سود کا بازار گرم ہے, خود ہی بینکوں کو کوئی نہیں پوچھتا کہ بھائی سود بند کر دو اور اسلامی طریقہ تجارت پر آؤ. لیکن اتنا ضرور ہے کہ وہ اگر سودی ادارے بھی ہیں تو ان کی پابندیاں ہوتی ہیں, آپ نے یہ کرنا یہ نہیں کرنا.
ٹھیک ہے,
اچھا کمپنیز ہوتی ہیں ان کمپنیوں پر جو ہے نا وہ ہوتی ہے کہ بھائی یہ چیز کرنی ہے یہ چیز نہیں کرنی.
ٹھیک ہے, کوئی نہ کوئی قانونی ان
ریگولیٹ ہو رہی ہوتی ہیں چیزیں. تو ایک چیز تو آپ یہ دیکھیں کہ جن اداروں میں آپ سرمایہ کاری کر رہے ہیں ان کو ریگولیٹ کون کر رہا ہے, باہر بیٹھے ہوئے ہیں وہ تو,
ٹھیک ہے نا,
کون ریگولیٹ کر رہا ہے آپ کو, وہ جتنا نفع ملے گا دیں گے آپ, ورنہ ان کے اوپر کورٹ میں جا کے کیس کر دیں گے, کون سنے گا آپ. یہاں کی عدالت بولے گی, یہاں کی کورٹ بولے گی کہ بھائی ہمارے تو دائرہ اختیار میں نہیں ہے یہ.
جی,
تو رسک فیکٹر ہمیشہ دیکھنے چاہیے کہ آپ جہاں سرمایہ کاری کرنے جا رہے ہیں کیا علماء اس سے مطمئن ہے. سب سے پہلی بات تو یہ ہونی چاہیے کہ علماء اس کو جائز کہتے ہیں, اور اس کے بعد پھر دیگر جو چیزیں ہیں وہ بھی لازمی طور پر دیکھی جائیں. ٹھیک ہے, بعض اوقات ہم سے کوئی سوال پوچھا جائے گا ہم کہیں گے ٹھیک ہے جائز ہے, لیکن اس کو اپلائی جہاں آپ نے کرنا ہے وہاں کا سسٹم تو دیکھا جائے گا نا کہ وہ کتنا کمزور ہے کتنا مضبوط ہے, ان چیزوں کو دیکھیں گے.
ٹھیک,
مفتی صاحب کی بارگاہ میں میرا یہ سوال ہے کہ میں مکینیکل کا کام کرتا ہوں, ایک مثال کی طور پہ گاڑی آ گیا اس کا انجن بنانا ہے, تو انجن کھولتے وقت ہم اس کے ساتھ طے کر لیتے ہیں کہ 50,000 روپیہ آپ کے انجن کے اوپر لگ جائے گا, تو جب کھولتے ہیں تو اس میں کافی چیزیں ہمارے بھی زیادہ لگ جاتے ہیں اور کم بھی لگتے ہیں, تو ہمارے سے تو 50,000 ہی طے ہوتے ہیں, کافی 50,000 کے حساب سے جب گراہک کو سامان لکھ کر دیتے ہیں اس سے کم سامان بھی لگ جاتا ہے, کافی میں زیادہ بھی لگ جاتا ہے, تو اس کے رہنمائی فرما دیں کہ جب کم لگے تو کیا کریں, زیادہ لگے تو کیا کریں, رہنمائی فرما دیں.
دیکھیں انجن میں خرابی کیا ہے مستری کو تو پتہ چل جاتی ہے کہ بھئی اس کے اندر جو ہے وہ اس کی رنگ پسٹن خراب ہیں, اس کے والو خراب ہیں, اس میں کیا چیزیں ہیں, مستری اس کا جائزہ لے کے پھر ہی پیسے بتاتا ہے. اب ہو سکتا ہے کوئی ایک آدھ چیز اور خراب نکل آئے, تو ہونا یہ چاہیے معاہدہ اس بنیاد پر ہو یا اس طرح ہو کہ بھئی یہ چیزیں خراب ہیں, اس کے علاوہ بھی چیزیں خراب نکلیں تو میں اپنے پلے سے وہ لگاؤں گا. کیونکہ عرف ایسا ہے ان چیزوں کے اندر
جی
کہ سب چیزیں واضح نہیں ہو پاتی.
ٹھیک ہے, 100% شیورٹی نہیں ہوتی.
ٹھیک ہے نا, اور کچھ نہ کچھ چیزیں میں اپ ڈاؤن ہو جاتا ہے. تو ایک ایسا اتفاق جو عرف عادت کے مطابق ہے اور ایک ایسا اتفاق جس میں دونوں کا تنازع نہیں ہو رہا وہ کیا جا سکتا ہے, اس کی گنجائش موجود ہے کہ بھائی یہ جو چیزیں خراب ہیں, اب یہ ہے کہ کمی بیشی ہوئی اس پر ہم دونوں کو کمپرومائز کرنا پڑے گا, اتنے پیسے میں لوں گا.
ٹھیک,
اگر آپ یہ کہیں کہ جی پتہ نہیں کھول کے دیکھوں گا پھر بتاؤں گا لیکن 50,000 روپے لوں گا, یہ صحیح نہیں ہے. کھول کے دیکھیں, آپ اپنا تجزیہ کریں, چیز کیا کم ہے, کیا خرابی ہے, کیا کمی ہے, پھر جو ہے اس کو آفر دیں.
یہاں پہ ایک سوال میں بھی عرض کرنا چاہوں گا کہ یہ جو سروسز بیس کام ہوتے ہیں کہ جن میں کوئی شخص کوئی پروڈکٹ نہیں دے رہا بلکہ سروسز پرووائڈ کر رہا ہے, چاہے وہ پلمبر ہو, چاہے آپ کا جو ہے نا وہ کیا کہنا چاہیے لکڑی کا کام کرنے والے افراد ہوں یا دیگر مکینک ٹائپ کے افراد ہوں, تو یہاں پہ ایک چیز یہ سننے میں آئی اور تجربہ بھی ہوا اس کا کہ بعض اوقات جی مارکیٹ میں 10 لوگوں سے ریٹ پوچھے, ایک نے سب سے کم ریٹ بتایا, اب کام اس سے شروع کروا دیا ہے. اب کام کی نوعیت ایسی ہے کہ جب اس سے شروع کروا دیا ہے تو کام کے ڈیورنگ کام جو ہے نا وہ کہتا ہے نہیں جی اتنے پیسوں میں تو نہیں ہوگا, میں نے آپ سے سودا تو کر لیا تھا کہ اتنے پیسوں میں خدمات فراہم کروں گا یا چیز بنا کے دوں گا یا ٹھیک کروں گا, لیکن اس پہ تو میرا ٹائم زیادہ لگ رہا ہے, محنت زیادہ لگ رہی ہے, بہت ٹپیکل کام ہے, تو اس کے پیسے اب اتنے ہوں گے, جتنے ہمارے طے ہوئے تھے وہ نہیں ہیں بلکہ اس سے زیادہ ہوں گے. اب جو کام کرانے والا ہے وہ بھی بیچارہ مجبور ان معنوں میں ہوتا ہے کہ وہ کام کروا رہا ہے اس سے اور کام چھڑ چکا ہے, درمیان میں پہنچ چکا ہے, تو وہ اب یہ سوچتا ہے کہ اگر میں نئے بندے سے کام کراؤں گا تو ایک الگ پرابلم ہوگی, تو کچھ نہ کچھ پیسے اضافی کر کے دے دیتا ہے. اس صورتحال میں آپ کیا فرمائیں گے؟
دیکھیں بعض اوقات دونوں کے حقوق کا خیال رکھنا ضروری ہے.
ٹھیک,
یعنی بعض اوقات ایسا ہوتا ہے کہ ٹھیکہ دے دیا
جی,
اب ایک چیز کا اضافہ کروانا ہے,
صحیح,
اچھا اضافہ بڑا ناگزیر ہوتا ہے, اس طرح توجہ ہی نہیں گئی ہوتی.
ٹھیک ہے,
تو اس کو ایڈجسٹ کرنا چاہیے معاوضے کے ساتھ.
ٹھیک
ہے, ٹھیک ہے بات تو ہماری یہ ہوئی تھی لیکن یہ کام بھی بڑھوانا ہے, تو بتاؤ آپ ذرا کتنے پیسے لوگے.
ٹھیک ہے,
یہ تو ایک نیا کام تھا نا
جی,
اضافہ ہو گیا.
ٹھیک
ہے, اب ایک دوسری طرف بات ہے, جیسے پچھلے 2-3 مہینے میں سریے کا ریٹ جو بڑھا ہے
جی,
وہ فی کے جی 20-25 روپے تک بڑھا ہے.
ٹھیک,
اب ایک ٹھیکیدار نے ٹھیکہ لیا کہ بھائی میں کنسٹرکشن مال کے ساتھ اتنے کا بنا کے دوں گا
جی,
اوپر سے سریے کا ریٹ بڑھ گیا
جی.
ٹھیک ہے, اب وہ چیخے نکالے گا یقینی طور پر, وہ کچھ نہ کچھ تو مزاحمت کرے گا کہ یہ ہو گیا یہ ہو گیا, لیکن بھائی نظام ہی ایسا ہے, یعنی جب آپ نے مال کے ساتھ خدا کیا ہے
جی
اور ریٹ بڑھ رہا ہے تو اپنا رسک کور کرنے کا اہتمام آپ کو خود کرنا چاہیے تھا.
ٹھیک,
ریٹ دو چیزوں میں بڑھتا ہے, سری میں بڑھتا ہے اور سیمنٹ میں بڑھتا ہے
جی, اور دونوں میں ہی بڑھا ہے.
ٹھیک ہے, تو آپ روئے کیوں, آپ نے وہ انتظامات کیوں نہیں کیے؟ شرعی طور پر تقاضا نہیں کر سکتا وہ کہ بھائی زیادہ پیسے دو.
ٹھیک ہے, اضافی پیسوں کا تقاضا نہیں,
تقاضا نہیں کر سکتا.
ٹھیک ہے,
اب اگر کوئی سیٹھ صاحب ہیں اور سمجھتے ہیں کہ میرا تو گھر میں مزید لاکھوں روپے کا کام ہوگا, اب لاکھوں تو بڑی چھوٹی فگر ہو گئی ہے
جی,
لوگ جو ہے انٹیریئر ڈیزائننگ جو ہے نا کروڑوں روپے ہی کرواتے ہیں
جی,
اور وہ کوئی خدا تصدیق کرتے ہوئے تھوڑے سے پیسے بڑھا دیتا ہے اپنی طرف سے, تو یہ عمدہ نیکی ہے.
ٹھیک,
ایک بہت اچھا ثواب کا کام ہے.
ٹھیک ہے,
اچھا جو ہم نے یہ بات کی کہ بھائی رسک کور کیوں نہیں کیا اس نے
جی,
کیسے رسک کور کر سکتا تھا؟
ہاں جو روٹین کے لحاظ سے تو زیادہ ہی بڑھے.
میں عرض کرتا ہوں کیسے کر سکتا تھا, شریعت مطہرہ کی تعلیمات کے اندر اتنا حسن ہے
جی,
ایک ڈیل ہوتی ہے کہ آپ پوری پیمنٹ دے دیں اور مدت مقرر کر لیں کہ مال ایک مہینہ یا اس سے زائد ادھار پر اتنے دن کے بعد آپ کو ملے گا.
ٹھیک ہے,
تو بے سلم کہتے ہیں اسے.
صحیح,
تو سریے والے کے ساتھ اگر ٹھیکیدار بے سلم کر لے کہ بھائی اتنا مال مجھے بیچ دو, اتنے من سریا میں نے لینا ہے, ان سب کی قیمت یہ لے لو.
ٹھیک ہے,
ساری پیمنٹ دینی پڑے گی.
صحیح,
ایک مہینے سے زیادہ کی ادھار ہوگی.
ٹھیک ہے,
سارے پیسے اس کو دے دیے
جی,
اور ایک مہینہ یا اس سے زیادہ کی ادھار پر سریا, اب گھر مثال کے طور پر سال میں بننا ہے
جی,
تو وہ کہے کہ بھائی میں نے آپ سے یہ 50 ٹن مال اگلے ایک مہینے کے بعد جو 11 مہینے اس کے درمیان اٹھانا ہے.
ٹھیک ہے,
اب درمیان کی مدت کوئی متعین نہیں ہے, خیر ہے.
ٹھیک,
اس کی گنجائش موجود ہے.
ٹھیک,
تو یوں وہ 11 مہینے کی ڈیلیوری پر معاہدہ کر لے, رقم اس کو دے دی ہے, ساری رقم دینی پڑے گی.
صحیح.
ساری رقم اگر نہیں دینا چاہتا, پاس اتنے نہیں ہے, تو تین کانٹریکٹ کر لے.
صحیح.
ایک کانٹریکٹ ابھی کر لے, ایک بعد میں کر لے. بعد میں کرے گا تو بعد کے جو ریٹ ہوں گے.
صحیح.
کرنا پڑے گا اس کو. سیمنٹ میں بھی کیا جا سکتا ہے. تو یہ ایک طریقہ کار ہوتا ہے جو لوگ استعمال کرتے ہیں, اور غلط طریقے سے استعمال کرتے ہیں لوگ تو, لیکن اس کی صحیح جو تعبیر ہے اور صحیح جو طریقہ ہے شریعت مطہرہ کی تعلیمات کے مطابق, وہ میں نے عرض کی ہے.
ٹھیک, اگلی کال دیجیے.
میں نے 2 لاکھ دیے ہوئے ہیں, وہ مجھے کبھی 40,000 کبھی 50,000 مہینے کا دیتا ہے. وہ کہتا ہے میں کاروبار سے دیتا ہوں, یہ سود میں تو نہیں آتا.
نہیں, سود کے بہت قریب ہے, ہو سکتا ہے سود ہی ہو, کیونکہ اس کے پیچھے وہ کیا کر رہا ہے میں تو نہیں پتا نا. تو اس سے کاروباری معاہدہ کریں, جس چیز کی دکان ہے اس کی, اس کو بولیں کہ ایک آئٹم میرا رکھ لو بس. کریانے کی دکان ہے تو آٹا میرا رکھ لو بس. میرے پیسے تمہاری مزدوری, آٹا میرے پیسوں سے لے کر آؤ, اس کا مجھے حساب دو. اتنا آٹا آیا, اتنے کا بکا, اتنا نفع ہوا. نفع ہوا تو ٹھیک ہے, نہیں تو کچھ بھی نہیں ملے گا دونوں کو. ٹھیک ہے, ایک شرعی معاہدہ کریں. اس کے علاوہ بھی کیا جا سکتا ہے کہ وہ پورے کام میں کرنا چاہے, اس کی بھی گنجائش موجود ہے, لیکن ایک شرعی ایگریمنٹ آپ کو کرنا پڑے گا. جو لمسم والا جو طریقہ ہے یہ درست نہیں ہے.
مطلب اس میں بھی 40-50,000 روپے مل رہے ہیں 2 لاکھ کے اوپر.
نہیں, وہ ہوتا سال کے مل رہے ہو.
اچھا, یہاں پہ مفتی اب چلے کالس تو ہے, لیکن ایک بات, آپ کئی دفعہ ایسا ہوا, آج بھی سلسلے میں دوسری تیسری دفعہ آپ نے یہ بات ارشاد فرمائی. میں انڈوز ہی کر رہا ہوں اس بات کو, ظاہر سی بات ہے انڈوز مطلب کہ آپ درست ہی بات کر رہے ہیں. مطلب آپ جب فگر سنتے ہیں نا کہ جی اتنا پروفٹ مل رہا ہے, تو آپ ایک شبہ کا اظہار کرتے ہیں کہ جی اتنا پروفٹ مل رہا ہے تو پھر شکوک و شبہات پیدا ہوتا ہے, ایسا کیوں کہتے ہیں آپ؟
بھائی اس پیسے سے وہ کیا کرے گا؟
کاروبار کرے گا, بل فرض ہم
کاروبار کر لیتے ہیں. کاروبار کرے گا کیا؟ کاروبار کرے گا
وہ, تو اتنے سارے کاروبار ہیں.
کوئی بھی مثال دے,
لوہار کا کر لے گا, سونار کا کر لے گا.
ایک مثال, کپڑے کا کام کرے گا.
ٹھیک ہے,
ٹھیک ہے, کپڑا خریدے گا ہول سیل مارکیٹ.
جی,
اور ریٹیل میں آ کے بیچے گا.
صحیح,
یہ کام کرے گا.
جی,
ٹھیک ہے, کپڑا خریدنے پر اور اس تک پہنچنے تک, ایک تو قیمت,
جی,
اور ایک ایکسپینس.
ٹھیک ہے,
ٹھیک ہے, قیمت جتنی نکلی اور اس کے بعد ایکسپینس نکلا, اس کے بعد اب کتنے کا بیچے گا, یہ سوال پیدا ہوتا ہے.
صحیح,
ٹھیک ہے,
ٹھیک ہے.
تو اتنا تو اس کو خود کو نفع نہیں مل رہا ہوتا. ٹھیک ہے, ایک بڑے کاروباری آدمی نے مجھے بتایا کہ گروسری جو ہے کریانہ,
جی,
12% نفع اس پر.
ٹھیک,
آپ کو چیز بنا کر بیچتے ہیں, مینوفیکچرر ہیں, تو 40% نفع ہے. ٹھیک ہے, تو ایک عام جو خرید و فروخت ہو رہی ہے, مال اٹھا کے اس نے آگے بیچا ہے, تو اس پہ تو نفع ہی بہت کم ملتا ہے اس کو, 10%, 15%, 20% ملتا ہے. یہ اس مال پر ملتا ہے, مہینے کا حساب نہیں ہے. وہ مال کتنے دن میں بکے,
وہ جب بھی جب ٹوٹل بکے گا تو پھر ہی
جب بکے گا وہ نفع جب ملے گا.
جی,
تو کاروباری جو لوگ کہتے ہیں کہ مہینے کے 2% فطرت ہے,
ٹھیک,
زیادہ سے زیادہ 3 اور زیادہ سے زیادہ 4%.
ٹھیک,
اس سے زیادہ اگر کوئی انویسٹر کو نفع دیتا ہے تو ریڈ لائن شروع ہو جاتی ہے.
ٹھیک ہے, اب چیک کرنا شروع کر دو آپ, دیگر ذرائع اختیار کر لو. ہمارے پروگرام کا وقت بھی اختتام کو پہنچا. مدنی چینل دیکھتے رہیے, الحمدللہ کنٹینیو سلسلے جاری رہتے ہیں مختلف عنوانات پہ. اللہ تعالیٰ ہمیں علم دین حاصل کرنے پہ عمل کرنے کی توفیق عطا فرمائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم.
احکام تجارت, احکام تجارت.